باب دس سرے راہ تھی وہ ایک درماندہ راہ رو کی صدائے دردناک بھول سے جس کو رحیل کارواں سمجھا تھا میں. الف راہوں کے کانٹے. دل و ذہن پر سے مایوسی اور ناامیدی کے بادل چھٹ جانے کے بعد جب میں تاندلیاں والا ریلوے اسٹیشن پر اتر کر عیسیٰ نگری چک 462 سمندری پہنچا تو بزرگ پادری عنایت رومال شاہ صاحب سے ملاقات ہوئی, جنہوں نے بڑے تپاق کے ساتھ مجھے قبول کیا, اپنے دفتر میں بٹھا کر کھانا کھلایا, بعد میں مجھ سے سوال کیا اور زیر لب مسکرا دیے. برخوردار, تم کیوں مسیحی ہونا چاہتے ہو؟ کسی نے مجھ سے کہا ہے کہ میں مسیحی ہو جاؤں. کل رات یعنی آج صبح سویرے قریب 3-4 بجے مسیح خود مجھ سے ملا ہے اور اس نے خود کہا ہے کہ میرا فضل تیرے لیے کافی ہے. میں نے جواب میں کہا, پادری صاحب نے میرے ایمان کو آزمانے کی غرض سے پوچھا کہ لیکن مسیح کے تو لوگوں نے کپڑے بھی اتار لیے تھے, اس کو کوڑے مارے, منہ پر تھوکا, گالیاں دیں, لان تان کیا اور انسانیت کے گناہوں کی خاطر کفارہ کی موت بھی مر گیا اور تیسرے دن مردوں میں سے زندہ ہوا. وہ تو ایک حلیم ہستی تھی. مسیح یسوع سے تم کیا توقع رکھتے ہو؟ یہ دیکھو سامنے والی تصویر کو. پادری صاحب نے دیوار کی طرف اشارہ کرتے ہوئے کہا, پادری صاحب یہ مت کہیے, یسوع مسیح کی اس عظیم اور حلیم ہستی نے تو مجھے سب کچھ ہی دے دیا ہے. اس نے مجھے ایک نیا انسان بنا دیا ہے اور مجھے سکون قلب یعنی دلی سکون مل گیا ہے. پادری صاحب نے کچھ دیر سوچ کر کہا کہ اچھا تو میں یہ کرتا ہوں کہ تمہیں گوجرا میں ایک مشنری دوست کے پاس بھیج دیتا ہوں, آگے وہ تمہاری مدد کریں گے. چند لمحوں کے بعد مجھے ایک خط تھما دیا گیا اور 9 آنے کی رقم مجھے دی تاکہ میں سمندری سے بس میں سوار ہو کر گوجرا چلا جاؤں. بعد از دوپہر میں گوجرا آ گیا, مشنری پادری وٹن صاحب سے ملا. پادری صاحب نے مجھ سے کہا کہ پہلے ہم تمہیں آزمائیں گے, اس کے بعد آپ کے بپتسما کا فیصلہ ہوگا. میں نے بخوشی سے قبول کر لیا. اس کے بعد مجھے ایک مسافر خانہ دکھایا گیا جس کی کل کائنات 2 لحاف اور ایک ٹوٹی ہوئی چارپائی تھی. اگر لحاف اوڑھتا تو گرمی ستاتی اور اگر لحاف اتارتا تو مچھر حملہ آور ہو کر میرے سرخ خون کی ضیافت اڑاتے. کھانے کا کوئی معقول انتظام نہیں تھا, اگر کسی صاحب نے دے دیا تو کھا لیا اور اگر کسی کو خیال نہ آیا تو فاقہ. ایک مرتبہ کوئی 3 روز تک کسی کو مجھے کھانا دینے کا خیال نہ آیا تو میں بھوک سے نڈھال ہو کر چارپائی پر پڑ گیا. آخر ایک روز صاحب بہادر خود میرے سیاہ خانے میں تشریف لائے اور پوچھا, بھائی جی کیا بیمار ہیں آپ؟ نہیں صاحب بیمار تو نہیں ہوں. آپ اتنے کمزور کیوں لگ رہے ہیں؟ کھانا وغیرہ کھایا؟ میں نے نفی میں سر ہلایا تو پھر پوچھا, کتنے روز سے؟ بات کرنے کی قوت تو جواب دے چکی تھی لیکن آنسو نہ جانے کیوں اور کہاں سے آنکھوں میں اتر آئے. میں نے انگلیوں کے اشارے سے بتانے کی کوشش کی تو وٹن صاحب سمجھ گئے کہ 3 روز سے فاقے سے ہوں. وٹن صاحب میری چارپائی کے پاس بیٹھ کر دھاڑے مار مار کر رونے لگے اور کہنے لگے کہ ہم لوگ کتنے کمینے ہیں, کتنے ظالم. میں تو یہاں تھا نہیں لیکن احاطے کے لوگوں میں سے کسی کو بھی خیال نہ آیا کہ تمہیں کھانے کے لیے پوچھ لیتا. کوئی بات نہیں صاحب, میں نے کہا, شاید یہ بھی میرے امتحان کا ایک حصہ ہے, اس لیے میں نے کسی سے نہیں کہا, نہ ہی باہر نکلا ہوں, کیونکہ احاطے کے لوگ طرح طرح کی باتیں کرتے ہیں. کوئی کہتا ہے یہ نوجوان ضرور کسی چھوکری کے پیچھے عیسائی ہو رہا ہے, کوئی کہتا ہے اسے ملازمت کی ضرورت ہے, کوئی کہتا ہے اسے پیسے کا لالچ ہے. میں سب کچھ سنتا ہوں مگر خاموش ہوں. اچھا اب اٹھو اور میرے ساتھ گھر چلو. مجھے سہارا دے کر وٹن صاحب اپنے گھر لے گئے اور خانسامہ سے کہا کہ میں گھر پر رہوں یا نہ وہ کھانا بنا کر مجھے کھلا دیا کرے. یہ تو صاحب بہادر کی مہربانی تھی, ورنہ احاطے کے لوگوں کو یہ بھی پسند نہیں تھا. 2 روز کے بعد ہی باتیں شروع ہو گئی تھیں کہ بس جی مکھن روٹی مل جاتی ہے, خدا کا شکر ہے. میں نے حالات کو بھانپ کر साहब बहादुर से कहा कि मेरे रहने और खाने का इंतजाम आइवर हॉस्टल यानी बोर्डिंग हाउस में कर दें, क्योंकि लोग मुझे मशकूक नजरों से देखते हैं। इस अहाते में किसी दूसरे की गुंजाइश नहीं है। जून के महीने में स्कूल और बोर्डिंग बंद हो जाया करते थे, लेकिन मेरा इंतजाम एक ब्रादर सेवक बूटा मसीह के सुपुर्द कर दिया गया और साथ ही चौकीदार की मुलाजमत की भी पेशकश की गई, जो मैंने बखुशी कबूल कर ली, क्योंकि मैं किसी पर बोझ बनकर जिंदगी गुजारना नहीं चाहता था। सेवक बूटा मसीह नहायत दुआगो और हलीमुत्तबा इंसान था, जिसकी रिफाकत मेरे लिए रूहानी तरक्की का बाइस थी। मसीही अमली जिंदगी और मसीह ईमान के रुमूज मैंने उन्हीं से सीखे। सेवक साहब सिर्फ गुरमुखी जबान पढ़ सकते थे और लड़कियों के स्कूल या बोर्डिंग में बतौर चपरासी के काम करते थे और अपनी कलील आमदनी पर काने थे और उसी से मेरे जैसे लोगों की भी मदद करते थे। अब अगर इन बातों को तफसील से बयान किया जाए जो मेरे मुतलाशी होने के ज़माने में मुझ पर गुजरी, तो मैं शिकवा की हदूद में दाखिल हो जाऊंगा। गम न कर, ये दुनिया है, सब उल्टे इसके धंधे हैं। शिकवा जबान पर ला नहीं सकते जो हक के बंदे हैं। इख्तिसार के साथ ये बयान कर देना काफी होगा कि मिशन अहातों की मसीही दुनिया अलग ही होती है। गिरजे से करीब रहने वाले लोग गिरजे से बहुत कम ताल्लुक रखते हैं और साहब की खुशामद और हाजिरबाशी यानी मौजूदगी उनकी जिंदगियों में खुलूस के बजाय रियाकारी को भर देती है और ये गरीब लोग इसी चक्कर में अपनी उम्र अजीज गुजार देते हैं और हक्कानियत को जिंदगी भर नहीं पा सकते। हालांकि बाहर यानी इस्लाम या किसी और दीन से मसीहियत में आने वाले लोग इन्ही की आंखों के सामने कुर्ब खुदावंदी हासिल करके खुदावंद यसू मसीह से सरशारी और राहत हासिल कर लेते हैं, जिसके लिए उन्होंने अपनी मादी दुनिया को फूंक कर जिंदगी में एक निहायत ही संजीदा फैसला किया होता है। इन लोगों की अपनी मजबूरियां होती हैं, मगर गुर्बत इंसान को कमीना भी बना सकती है, इसमें उनका कसूर कम है। सितंबर सन 1949 के आखिरी दिनों में मुझे बताया गया कि मेरा बपतिस्मा अक्टूबर की 2 तारीख को होगा, जब गोजरा यानी जिला लायलपुर मौजूदा फैसलाबाद का पहला इजलास होगा। बपतिस्मा से पहले मुझसे कई सवालात पूछे गए। किताबों के बारे में पूछा गया कि कितनी और कौन कौन सी किताबें पढ़ी हैं। गालिबन विटिन साहब की उर्दू की पूरी अलमारी और कुछ अंग्रेजी की किताबें बिला इजाजत पढ़ी थीं। बपतिस्मा से मुराद पानी में डाला जाना है, जो मसीह यसू की मौत, मसीह के दफन होने और मसीह के मुर्दों में से जिंदा हो जाने की ऐन मुशाबहत है। इंसान खुदा के सामने अपने गुनहगार होने का इकरार करता और यसु मसीह को अपना शख्सी निजात दहिंदा कबूल करता और इस मौजूदा गुनाह आलू दुनिया को तर्क करके मसीह के साथ एक तरह से पानी में दफन होता, और जब वो पानी से बाहर निकलता तो गोया वो गुनाहों के बायस मुर्दा हालत से जिंदा होता है, और रास्तबाजी के इस कदम के बाद वो मसीह और उसके पाक खून से खरीदी गई पाक कलीसा के साथ जिंदा रहेगा। मुतलाशी और नौ मुरीद मसीही के लिए लफ्ज बपतिस्मा की बाबत एक अहम मगर बुनियादी ख्याल। सितंबर की 30 तारीख को जब मैं दुआ कर रहा था तो खुदावंद ने मेरे जमीर को बेदार किया और बताया कि अब तक मैंने वितिन साहब को अपना हस्ब नस्ब नहीं बताया, गोया अपने आप को छुपाए रखा। ये बुजदिली या फरेब दही है, ये भी तुम्हारी राहों का कांटा है जिसको हटाना है। मैं उसी वक्त रात को उठकर साहब बहादुर के पास गया और अपने आप को असली सूरत में पेश किया, जिससे उन्हें बहुत खुशी हुई और उन्होंने मेरे साथ मिलकर खुदावंद यसू मसीह से दुआ की। 2 अक्टूबर को मेरा बपतिस्मा हो गया और मुझ पर मसीही होने की मुहर लग गई। मैं बहुत खुश था कि अब तो मैंने खुदावंद यसू मसीह के पाक नमूने का यानी रास्तबाजी को पूरा करने के मुताबिक बपतिस्मा भी ले लिया है। अब तमाम राहें साफ और हमवार हो गई हैं। अब तो मैं मसीही बरादरी का एक रुकन बन गया हूं। अब यही मेरे लोग हैं और मैं मसीही खानदान का फर्द हूं। اور اپنے خداوند یسوع مسیح کا گواہ ہوں۔ ابھی میرے بپتسمہ کو 2 ہفتے ہی گزرے ہوں گے کہ میرے بڑے بھائی صاحب میری تلاش میں گوجرا آ گئے۔ اس روز نہ تو ماسٹر چرنداس، نہ ہی وٹن صاحب اور نہ ہی پادری بی ایم آگسٹن صاحب تھے۔ غالباً یہ سب لوگ کسی اہم مشن میٹنگ پر گوجرا شہر سے باہر گئے ہوئے تھے۔ میرے بڑے بھائی نے میرے سامنے 2 راستے رکھ دیے، ایک کہ میں کسی بلا تامل ساتھ چل دوں اور کسی کو نہ بتاؤں کہ میں کہاں جا رہا ہوں، دوسرا راستہ یہ کہ انکار یا عدم تعاون کی صورت میں وہ شہر جا کر یہ خبر عام کر دیں اور بلوا کر کے گوجرا کے تمام مسیحیوں کو میرے ساتھ پٹوائیں گے۔ میں نے صرف اپنے بڑے بھائی صاحب سے یہ کہا کہ پہلے میں اپنے آقا و مالک یسوع مسیح سے پوچھ لوں۔ میں نے اپنے کمرے کا دروازہ بند کر کے اپنے آقا خداوند یسوع مسیح سے دریافت کیا تو خدا کی پاک روح نے مجھ پر ظاہر کیا کہ ابھی اور بہت سے کانٹے ہیں جن پر سے گزر کر تمہیں میرے پیچھے آنا ہے، تم اس کے ساتھ چلے جاؤ۔ سب سے پہلے تمہیں اپنے ہی خاندان سے میری گواہی کا شروع کرنا ہے، کیونکہ پہلے یروشلم، پھر یہودیا، پھر سامریا اور پھر پورے عالم میں تم کو میرے گواہ بن کر کھڑے ہونا ہے۔ میں نے بھائی سے کہہ دیا کہ میں ساتھ چلنے کو تیار ہوں۔ لائل پور یعنی فیصل آباد میں آ کر کسی گلی میں زمین پر بیٹھ کر کھانا کھانے پر مجبور کیا گیا، مگر میں نے شکر کر کے کھا لیا۔ اس کے بعد میرے بڑے بھائی مجھے ضلع شیخوپورہ میں لے آئے، جہاں ہر روز ایک تازہ مولوی کو میرے مد مقابل لایا جاتا۔ ہر مولوی بمشکل چند منٹ بات چیت کر کے یا تو اپنی شکست تسلیم کر لیتا یا پھر میرے پاگل ہونے کا تصدیق نامہ دے کر چلا جاتا۔ یہ سلسلہ کوئی 1.5 ماہ تک جاری رہا۔ آخر یہ فیصلہ ہوا کہ میری ملاقات سید عطا اللہ شاہ بخاری صاحب سے کروائی جائے۔ چونکہ شاہ صاحب انہی دنوں شیخوپورہ تشریف لانے والے تھے، وقت مقررہ پر مجھے شاہ صاحب کے حضور میں پیش کر دیا گیا۔ تو بجائے اس کے کہ شاہ صاحب مجھ سے کوئی مذہبی قسم کی بات کرتے، وہ زور زور سے ہنس کر پوچھنے لگے، تم مسیحی ہو گئے ہو؟ جی ہاں، میں نے مختصر جواب دیا۔ کچھ اور فرمائیے۔ شاہ صاحب، میرے لہجے میں نرمی اور اضطراب تھا، اور کیا کہوں؟ شاہ صاحب نے حقارت سے کہا، مزید کوئی نصیحت وغیرہ؟ میں نے التجا بھرے انداز میں کہا، نصیحت کیا، یہی ایک وجہ ہے جس کے لیے لوگ عیسائی ہوتے ہیں۔ اب مجھ میں مزید صبر کرنے کی ہمت نہیں تھی، اس لیے میں نے اپنے غم غصے کو چھپاتے ہوئے کچھ کہنے کی اجازت چاہی اور ان صاحب کو یوں جواب دیا، شاہ صاحب، میں تو بڑی آرزو لے کر آپ کی خدمت میں حاضر ہوا تھا کہ آپ ہی مجھے صراط مستقیم پر ڈال دیں گے، لیکن آپ کے بزرگ چہرے سے ایسی گھٹیا گفتگو کی امید نہ تھی، آپ کی طرف سے مجھے بے حد نا امیدی ہوئی ہے۔ مزید میں یہ بھی عرض کر دوں کہ جنس اور مذہب 2 الگ الگ چیزیں ہیں۔ جو شخص جنسی لذت کی خاطر مذہب اور ایمان جیسی مقدس چیز کو رد یا قبول کرتا ہے، وہ تو سراسر احمق ہے۔ شاہ صاحب، مزید آپ کی اطلاع کے لیے آپ کو بتا دوں کہ میں مسلمان رہ کر کم از کم 4 اور اگر مقدور ہو تو سنت محمد عربی کی طرح اس سے بھی زیادہ عورتوں سے شادی کر کے اپنے پاس رکھ سکتا ہوں، اور اگر مرد مومن کی موت مرتا تو مجھے بھی بے شمار حوریں مل سکتی تھیں۔ سورہ رحمان آیت 71-72۔ شاہ صاحب، مذہب اور ایمان ان جنسی حرام کاری کی باتوں سے بہت بالا چیز ہے، جسے نہ تو عورت کے لیے چھوڑا جا سکتا ہے اور نہ عورت کی خاطر اس کو قبول کیا جا سکتا ہے۔ آپ نے مجھ جیسے شخص پر الزام لگایا ہے جس نے ایسی کسی اسلامی جنت کو بھی قبول کرنا پسند نہیں کیا، جبکہ سچے آسمانی خدا کے پاک حضور میں تو انسانی اور جسمانی اور بدنی خواہش ہرگز نہ ہوگی، اور خدا کے سامنے لوگ پاک فرشتوں کی مانند روحانی حالت میں ہوں گے، جہاں گناہ کا گزر تک ممکن نہیں۔ شاہ صاحب کا چہرہ تو غصے سے کبھی پیلا پڑے اور کبھی سرخ، اور پھر آپ غضبناک ہو کر دھاڑے، خاموش بدتمیز چھوکرے۔ شاہ صاحب بے قابو ہو گئے۔ شاہ صاحب، غصے میں آنے کی ضرورت نہیں، آپ بات کریں۔ میں نے عرض کیا، سیڑھیوں سے نیچے پھینک دو اس گستاخ کو۔ شاہ صاحب भड़क उठे। खबरदार शाह साहब, मेरे सगे भाई को हाथ लगाने की हरगिज़ हिम्मत न करना। अगर इसको मारना ही था तो क्या हमारा अपना ही खानदान इसको मार नहीं सकते थे? मेरे भाई साहब उस शाह साहब पर खूब चिंघाड़े। भाई में भी अपना ही खून था। आखिर जोश में आ गया और हम तीनों सीढ़ियां उतर आए। बे इख्तिताम क़िज़िया, खालू और भाई साहब और बाकी तमाम अजीजों की तमाम तर नाकाम कोशिशों के बाद जब महसूस किया गया कि मसीह यसु की मोहब्बत में मेरा नशा नहीं उतरा, तो मुझे लाहौर पहुंचाया गया, क्योंकि जिला शेखुपुरा में खाला के गांव से कुछ फासले पर मैं एक गांव में रात को घर वालों के सो जाने के बाद एक मसीही खादिम से मिलने चला जाता था और मसीह के इस गवाह के साथ मिलकर दुआ करके अपने लिए रूहुल कुद्स के वसीला रूहानी कुव्वत हासिल करता था। उस खादिम का नाम कैप्टन आइजिक था। मेरी इन मुलाकातों का इल्म मेरे खालू के अजीज जेलदार हुसैन अली को हो चुका था, जिससे ये नताइज बरामद हो सकते थे कि वो मुझको अजियतनाक सजाएं देंगे। खुदा के इस मसीह खादिम से मेरी मुलाकात को रोकने की गर्ज ही से मुझे शहर लाहौर ले जाने का फैसला किया गया। लाहौर को इसलिए मुंतखब किया गया कि रावी दरिया करीब पड़ता था और रावी को ये शर्फ हासिल है कि वो जिंदा इंसानों को अपनी लहरों की लपेट में लेकर उनकी जिंदगी के जमीनी सफर का इख्तिताम कर दे और जो मुर्दे उसके सुपुर्द किए जाएं उनको बहाकर किसी और ही दुनिया में ले जाए। ये काम अंजाम देते हुए दरियाए रावी को मुद्दतें गुजर गई हैं और सन 1947 में तो दरियाए रावी ने इस खिदमत को बड़ी फराक दिली से अंजाम दिया था, जब ये हिंदुस्तान के शहर गुरदासपुर और पठानकोट की तरफ से मौत के डंग से डसे मुसलमानों को ये अपने बेरहम सीने पर उठा लाती थी। लाहौर के क्याम में बहस व तमहीज का सिलसिला बंद रहा ताकि बरादरी के लोगों में बात न फैले, लेकिन मैं वक्त पाकर गोजरा के पादरी विटन साहब को अपने हालात से बाखबर करता रहता था। एक रोज एक मिशनरी ब्रादर डगलस मेरा नाम पूछते हुए मुझे मिलने आए। किसी को मेरे नाम का इल्म ही नहीं था। जब मैंने उन्हें बाजार में खड़े देखा तो खुद ही आगे बढ़कर उन्हें बताया कि गुलाम मसीह मैं हूं। मेरी खैरियत पूछकर वो चले गए, लेकिन ये बात मेरे घर वालों और खुसूसन मेरे भाई साहब के दोस्तों को नागवार गुजरी और उस शाम ये फैसला किया गया कि आज रात इस क़िज़िया यानी कहानी को जड़ ही से खत्म कर दिया जाए और कल सुबह मुंह अंधेरे इसकी लाश को बोरी में डालकर दरियाए रावी के सुपुर्द कर दिया जाए ताकि ये निदामत खत्म हो जाए। दिसंबर की 5 तारीख एक नहायत ही सर्द रात थी। शाम के खाने के बाद मेरे सब कपड़े उतरवा लिए गए सिवाय एक धोती और बुनियान के और खाली कमरे में बंद करके बाहर से कुंडी लगा दी गई। मेरे कपड़े इसलिए उतरवा लिए गए ताकि मैं सर्दी की वजह से सुन हो जाऊं और कोई मुदाफियत ना कर सकूं, लेकिन पाक और बरहक मसीही ईमान की हरारत ने मुझे सर्दी से भी महफूज रखा। जब मुझे अपनी मौत बहुत ही करीब से नजर आने लगी तो मैंने अपने पाक और सच्चे आका यानि खुदावंद यीशु मसीह से उस वक्त एक आखिरी दुआ की जो किसी लिहाज से मशरूत नौयत की थी, मगर यह दुआ मैंने अपने पूरे दिल जान अक्ल कुव्वत और रूह में की। मेरे मालिक को निजात देने वाले अल मसीह, मेरी रूह पुरसकून है क्योंकि मैं जानता हूं कि मैं इस फानी जिस्म या बदन को छोड़ने के बाद तेरे पास आऊंगा। अब कोई दीवार मेरे और तेरे दरमियान हायल नहीं है। तेरा शुक्र हो, लेकिन लोग और खास तौर पर इस खूनी खेल में शरीक लोग क्या तासुर लेंगे कि उन्होंने तेरे शैदाई को खत्म कर दिया है। मौत तो मेरे लिए अबदी जिंदगी का दरवाजा है, लेकिन उनके लिए तेरा नाम मेरी मौत के साथ ही खत्म हो जाएगा। इसलिए अगर तू पसंद करे तो मुझे यहां से रिहाई देकर मुझे ये हक दे दे کہ میں تیری نجات کے بڑے بڑے کاموں کا ذکر لوگوں کے درمیان کر سکوں, گناہوں میں برباد اس دنیا کو میں بتا سکوں کہ مسیحا تو آج بھی لوگوں کی روحوں کو زندہ اور تازہ کرتا ہے, اور اس زندگی میں گناہگار انسان کو ابدی زندگی کا یقین دلاتا ہے. میں چاہتا ہوں میرے خداوند یسوع, میرے حقیقی مالک, میرے اور تمام انسانوں کے نجات دہندہ, جس طرح میری زبان سے جہاد کے نام پر تیرے ہی بنائے ہوئے لوگوں کو قتل و غارت کے احکام صادر ہوتے رہے ہیں, آج کے بعد اسی زبان سے تیری زندگی بخش باتوں کا بیان ہو جن کا ذکر تیری پاک اور سچی انجیل میں ہے. گناہ اور موت سے بچانے والی تیری الہی قدرت کو میری ان آنکھوں نے دیکھ لیا ہے. اب اگر تو پسند کرے تو مجھے یہاں سے نکال لے, اور کل کی صبح میری زندگی میں نئی صبح ہو. اس موت کی کوٹھی سے رہائی میرے لیے اس بات کی سند ہو کہ تو مجھ کو اپنی مسیحی گواہی کے لیے زندہ رکھنا چاہتا ہے. میں چاہتا ہوں اے خداوند مسیح کہ آج رات میں خود اپنے ہی خون جگر سے وضو کر کے ایسی نماز ادا کرنے کی نیت باندھ لوں کہ اگر تو زندہ رکھے تو اپنی باقی زندگی کے دن تیرے پاک یسوع نام کو سر بلند کرنے کی خاطر گزار دوں. اے خداوند یسوع مسیح, تو میری خدمت اور مدد کا محتاج تو نہیں, لیکن یہ میری خدمت ہوگی کہ جیسے میں تیرے ہی بنائے ہوئے انسانوں کو جہاد کے نام پر مٹانے میں سرگرم تھا, ویسا ہی جذبہ اب دوسروں کو موت سے بچانے اور تیرے پاس لانے کے لیے مجھے حاصل ہو. اے پاک یسوع مسیح, اگر تیری یہ مرضی ہے تو مجھے آج اور اسی وقت یہاں سے رہائی دے دے, آمین. بجائے اس کے کہ میرا بدن سردی سے سن ہو جاتا, اپنے خداوند یسوع مسیح سے میں نے دعا سے فارغ ہو کر دیکھا کہ میری پیشانی پر پسینے کے قطرے تھے. اسی اثنا میں اچانک یوں ہوا کہ کسی نے باہر سے کنڈی کھولی. میں تھوڑی دیر تک صبر کر کے دروازے پر آیا کہ کسی کے پاؤں کی آہٹ سنوں, مگر کوئی نہیں تھا. میں نے دروازہ کھول دیا اور دیکھا کہ پوری گلی سنسان تھی, اور میرے کان میں خداوند یسوع مسیح نے آواز دی, بھاگ نکلو, میں نے دروازہ کھولا ہے. میں اسی حالت میں بھاگ کھڑا ہوا, لیکن کہاں جاؤں؟ لاہور میں تو کوئی بھی مسیحی دوست نہیں ہے جو واقف کار ہو, سوا ان دوستوں کے جو مسلمان ہیں. میں لاہور سے رائے ونڈ کی طرف آنے والی ریلوے لائن کے ساتھ ساتھ بھاگتا رہا. لاہور چھاؤنی ریلوے اسٹیشن پار کرنے کے بعد ایک ویرانے میں ریلوے لائن سے گر کر ایک نشیب میں جا گرا, کیونکہ سردی نے بدن کو جکڑ لیا تھا. دن کے قریب 11 بجے سورج کی تپش نے گرم کر کے دوبارہ آنکھیں کھولنے پر مجبور کر دیا. میں ہوش میں آ چکا تھا. ماڈل ٹاؤن لاہور کی طرف رخ کیا, لیکن اپنے ننگے پن اور بڑے بڑے بنگلوں کا موازنہ کر کے ایک طرف مڑ گیا. ماڈل ٹاؤن کے پیچھے ایک گاؤں نظر آیا. اس گاؤں میں داخل ہوا تو میدان میں کچھ بچے کھیل رہے تھے. میں نے ایک بچے سے پوچھا, برخوردار, یہاں کوئی مسیحی ہے؟ جی ہاں, میرے والد صاحب پادری ہیں. مگر آپ کو ان سے کیا کام ہے؟ بس مجھے اپنے والد صاحب کے پاس لے چلو, میں نے اس بچے سے التجا کی. یہ ننھا بچہ مجھے اپنے گھر لے آیا. یہ کیپٹن سیمیول تھے جو بڑے تپاک کے ساتھ مجھے ملے اور مجھے تسلی دی کہ اب تم محفوظ ہو, اگر کوئی آفت آئی تو پہلے وہ خود کو قربان کر دیں گے. میری مختصر کہانی سننے کے بعد وہ آبدیدہ ہو گئے اور میرے ساتھ مل کر نجات دہندہ خداوند مسیح یسوع سے دعا کی اور بستر میں لٹا دیا. اس کے بعد ایک دیہاتی ڈاکٹر کو بلوا لائے جس نے مجھے दवा दी और सुई भी लगाई। मैं करीब 4 रोज तक उनके पास रहा और फिर मैंने कैप्टन साहब से कहा कि मैं गोजरा जाना चाहता हूं। उन्होंने मुझे एक कमीज और एक जूता और एक खेस दिया और 5 रुपए भी हाथ में थमा दिए। मैं दिसंबर की गालिबन 15 तारीख को गोजरा आ गया। मुझे दोबारा जिंदा और सलामत पाकर सब दोस्त अहबाब बहुत खुश हुए, खुसूसन विटन साहब, पादरी B.M. ऑगस्टिन, सेवक बूटा मसीह और मास्टर चरणदास साहब। मैंने बड़े दिन की इबादत अपने एक दोस्त बाबा मसीह के गांव में आसपास के देहात के लोगों के साथ की, बहुत लुत्फ आया। बाबा मसीह आइवर हॉस्टल गोजरा में खिदमत करते थे और मेरा बहुत ख्याल रखते थे। उनके वालिद साहब और छोटी बहन ग्रेस भी खुदावंद मसीह की मोहब्बत में बहुत प्यार करते थे। सबसे बड़ी बात यह थी कि मैंने अब मसीही बरादरी का एक फर्द बनकर उन गरीबों मगर नादिर लोगों को अपने अजीजों में शामिल कर लिया, या उन्होंने मुझे कबूल कर लिया। ये बात तो दोनों तरफ से ही बनती है। आज वो 9 मसीही जो अपने ना मकबूल होने की शिकायत करते हैं, उनकी अपनी जिंदगियां भी मशकूक हो सकती हैं, या वो खुद मुखलिस और काबिल एतमाद नहीं होते। अगर वो आसमान की बादशाही की खुशखबरी और खुदा की रास्तबाजी की मनादी करने में मसीह यसू की तरह पाक दिली से मुखलिस हों, तो खुदा बाप यसू नाम में खुद भी उनको कबूल करेगा और मसीह के लोग भी ऐसे साफ दिल 9 मुरीद मसीही गवाहों को अपनी कलीसाओं में जगह देंगे। मगर जरूरी है कि वो हर बात में, हर हालत में अपने खुदावंद यसु मसीह पर भरोसा करें, ना कि किसी इंसान पर या किसी पादरी पर या किसी चर्च पर। अगर कोई मसीही कबूल न भी करे तो भी फिक्र नहीं कि खुदा बाप ने मसीह यसु में तो कबूल कर लिया है, और जब आसमान ने कबूल कर लिया है तो जमीन के हालात की फिक्र न हो कि खुदा खुद ही अपनी खिदमत के हालात और मवाके पैदा भी करेगा। हमें सिर्फ यसु मसीह के पाक कलाम और उसी की पाक रूह से मामूर होना है और हर वक्त और हर हालत में मसीह के मुर्दों में से जिंदा होने और आसमान की बादशाहत के कलाम की मनादी और गवाही देना है। बाकी काम और खिदमत लेना हमारे खुदावंद यसु मसीह का काम है। हमें अपनी फिक्र फकत उसी पर ईमान से डालना है कि उसको हमारी फिक्र है।